रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
जिल्ला समन्वय समितिको भूमिका नीतिमै स्पष्ट रूपमा व्यवस्था गर्नुपर्ने कर्णाली प्रदेशका सांसदहरूको जोड जिल्ला गाउँ र नगरसभामा सञ्चालन सम्बन्धी विधेयकमाथिको छलफल सकियो
जुम्लामा अनसन र डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल पुर्याइयो केसीले अनसन बस्न हतार गरेको गृहमन्त्री थापाको टिप्पणी
आफूहरूको मागको सम्बोधन नभएको भन्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीले आमरण अनसन थाले
र सुर्खेतको ब्रिन्डरमा जारी अन्तर्विद्यालय फुटबल प्रतियोगितामा सैनिक आवासीय विद्यालय विजयी आज दुई खेल हुँदै हिमाल पहाड तराई कोही छैन प्राय बिहानको भेरी खबरबाट मधुबन विशी र केशव ढकालको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन हाम्रो पात्र शोभायात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा कर्णाली प्रदेशका सांसदहरूले जिल्ला समन्वय समितिको भूमिका नीतिमै स्पष्ट रूपमा व्यवस्था गर्नुपर्नेमा जोड़ दिएका छन् कर्णाली प्रदेश सभाको बैठकमा जिल्ला सभामा सञ्चालनका लागि बनेको विधेयक 2075 माथिको छलफलमा सांसदहरूले जिल्ला समन्वय समितिको भूमिका विहीन जस्तै अवस्थामा रहेको भन्दै नीतिमै भूमिका खुलाउनु पर्नेमा जोड़ दिएका हुन् नेकपाका सांसद गुलाबजङ शाहले जिल्ला समन्वय समितिको भूमिका जिल्ला समन्वय समितिको औचित्य उल्लेख नगरेकाले जिल्ला समन्वय समितिका पदाधिकारीहरूको भूमिका विहीन बस्नु परेको बताउनुभयो सांसद करिवीर शाहीले स्थानीय प्रदेश र संघीय सरकार गरी तीन तहका सरकार निर्माण गर्ने स्पष्ट व्यवस्था बीच जिल्ला समन्वय समितिको व्यवस्था गर्दा सहमत भूमिका विहीन रहने भन्दै यसलाई सक्रिय पार्न विधेयकमै व्यवस्था गर्नुपर्ने जोड दिनुभयो सांसद चन्द्रबहादुर शाहीले जिल्ला समन्वय समितिले जिल्लाका स्थानीय तहबीच विकास निर्माणका काममा समन्वय गर्ने लगायतका जिम्मेवारी दिन आग्रह गर्नुभयो जिल्ला सभा सञ्चालनका लागि बनेको विधेयक 2075 र गाउँ सभा नगरसभामा सञ्चालन गर्न बनेको विधेयक 2075 माथिको छलफल सकिएकाले संशोधनका लागि 72 घण्टाको समय दिएको संसद सचिवालयले जनाएको छ
जुम्लामा अनसन र डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल पुर्याइएको छ अनसन स्थलमै केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्य कर्मीहरूले प्रदीयको विरोधका बीच उहाँलाई उठाएर एम्बुलेन्समा अस्पताल पुर्याएका हुन् डाक्टर केसीलाई गाह्रो भएपछि अस्पताल पुर्याइएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डाक्टर पूजन रोकायले बताउनु भएको छ 81 मृगौलाको समस्या भएपछि प्रहरीको विरोधका बीच उहाँलाई प्रतिष्ठानमा लगिएको हो डाक्टर केसीलाई कठिन भएपछि जीवन रक्षाका लागि भन्दै चिकित्सकहरूले अस्पताल पुर्याएपछि उहाँको उपचार इमर्जेन्सीमा भइरहेको छ उहाँले 5 दिनदेखि प्रहरीको निगरानीमा जुम्लाको खेलकुद परिसर कवर्ड हलमा 15 पटक अनसन थाल्नु भएको हो यसैबीच डाक्टर केसीको मागप्रति एकता जनाउँदै कर्णाली प्रदेशका चिकित्सकहरू आन्दोलनमा उत्रिएकाले बिरामी भने मर्कामा परेका छन् नेपाल चिकित्सक संघ जुम्लाले कर्णाली प्रदेश अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक बाहेक सबै सेवा ठप्प पारी डाक्टर केसीको जीवन रक्षाको माग गरेको छ चिकित्सक संघले केसीको माग सम्बोधन नभए देशभर आन्दोलन थाल्ने चेतावनी समेत दिएको छ
यथा गृहमन्त्री रामबहादुर थापा बादलले डाक्टर गोविन्द केसीको मागबारे सरकारको कुनै अडान वा विमति नभएको बताउनु भएको छ संसदलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले कस्तो स्वास्थ्य नीति कस्तो बनाउने भन्ने अधिकार संसदको रहेको भन्दै अनसन बसेर निकास नआउने बताउनुभयो उहाँले अनसनको भरमा स्वास्थ्य नीति बनाउन खोज्नु अधिनायकवादी शैली भएको जिकिर गर्दै लोकतन्त्रको नाममा जहाँ पनि विरोध प्रदर्शन गर्न र अनसन बस्न नपाइने बताउनुभयो उहाँले सरकारले छिट्टै विधेयक ल्याउने भन्दै डाक्टर केसीले अनसन बस्न हतार गरेको टिप्पणी गर्नुभयो गृहमन्त्री थापाले छोराको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै आमरण अनसनमा बस्नुभएका गंगामायाको माग लोकतान्त्रिक तरिकाले हल गर्ने बताउनुभयो उहाँले गंगामायाको विषयलाई अतिरञ्जित गरेर राजनीतिक अस्थिरता पैदा गर्न खोजेको समेत आरोप लगाउनुभयो
यता संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले डाक्टर केसीको आन्दोलन बारे एकता जनाउँदै उहाँको अवस्था अवलोकन गर्न 3 सांसदलाई जुम्ला पठाउने निर्णय गरेको छ 3 सांसदहरू आज जुम्लातर्फ आउने जनाइएको छ संसदीय दलको बैठकले सांसदहरू प्रकाश रसायली रंगमती साहे र दिनबन्धु श्रेष्ठलाई जुम्ला पठाउने निर्णय गरेको कंग्रेसले जनाएको छ। उनीहरूले डाक्टर गोविन्द केसीको अनसनमा एकता जनाउने र उहाँको अवस्थाबारे जानकारी लिने प्रतिनिधि सभामा कंग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बताउनुभयो। कंग्रेसको बैठकले सरकारले निषेध स्थानलाई मात्र प्रदर्शन र सभास्थल तोकेर अन्य क्षेत्रमा निषेध गरेकोमा विरोध गर्दै अविलम्ब फिर्ता लिन पनि माग गरेको छ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीहरूले आमरण अनसन शुरू गरेका छन्। आफूहरूको माग पूरा नभएको भन्दै विद्यार्थीहरूले हिजोदेखि आमरण अनसन शुरू गरेका हुन्। विश्वविद्यालयका विद्यार्थी रोशन बस्नेतको नेतृत्वमा तीनजना विद्यार्थीहरूले विश्वविद्यालयभित्रै आमरण अनसन शुरू गरेका हुन्। विद्यार्थीहरूले आधारभूत आवश्यकता समेत विद्यालयले पूरा गर्न नसकेको भन्दै आफूहरू बाध्य भएर आमरण अनसनमा बस्न परेको बताएका छन्। 19 दिनसम्म आन्दोलन गर्दा पनि आफूहरूको माग सम्बोधन नभएको भन्दै अनसनमै बस्नु परेको विद्यार्थी रोशन बस्नेतले बताउनुभयो।
अब मलाई जहाँसम्म लाग्छ आन्दोलनको शब्दकोशमा चाहिँ शब्दावलीमा चाहिँ कुनै पनि त्यस्तो एउटा आन्दोलनको कुनै एउटा अंश बाँकी छैन। हामीले रेली अनसन पनि गऱ्यौँ, हामीले जुलुस पनि गऱ्यौँ, ताला पनि लगायौँ, होइन, हाम्रो ताला पनि फोडियो, होइन। हामीले आन्दोलनमा हुनुपर्ने सम्पूर्ण रचनात्मक आन्दोलनका सबै विधाहरू चाहिँ समाप्त गरेर आज 19 दिन भइसक्दा एउटा चाहिँ राज्यले पनि 19 दिने जनआन्दोलनमा एउटा चाहिँ शासन व्यवस्था परिवर्तन गरेर लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सक्यो भने र नेपालले, तर यो विश्वविद्यालयले चाहिँ 19 दिनसम्म चाहिँ आन्दोलन गर्दाखेरि हामी पढ्न पाउनुपर्छ, प्र्याक्टिकल गर्न पाउनुपर्छ भन्ने यस्ता चाहिँ आधारभूत आवश्यकताहरू पनि पुरा गर्न सकेन। त्यसर्थले चाहिँ हामीले
उहाँले इन्जिनियरिङ संकायलाई स्वायत्त बनाउनु पर्ने, सम्पूर्ण प्रयोगत्मक कक्षाहरू पूर्ण रूपले सञ्चालन गर्नुपर्ने, 10% विद्यार्थीलाई पूर्ण छात्रवृत्ति गर्नुपर्ने माग राख्नुभयो। उहाँले एउटा विद्यार्थीले 4-5 लाखसम्म खर्च गर्दा पनि पढ्न नपाएको भन्दै विश्वविद्यालयलाई ट्युसन सेन्टर बनाउन खोजिएको आरोप समेत लगाउनुभयो।
4.5 लाखदेखि अब अहिले चाहिँ प्रत्येक वर्ष चाहिँ 10%का दरले वृद्धि हुन्छ। अब सम्भव हरेक वर्ष चाहिँ 10% दरले चाहिँ वृद्धि भएको चाहिँ हामी एउटा विद्यार्थी चाहिँ विश्वविद्यालयमा अध्ययन गर्न आउँदै गर्दाखेरि अत्यन्त आधारभूत आवश्यकताहरू पढ्न पाउनुपर्छ, रेगुलर चाहिँ क्लास हुनुपर्छ, प्र्याक्टिकल हुनुपर्छ, होइन, रेगुलर चाहिँ प्र्याक्टिकल हामीले गर्न पाउनुपर्छ, ल्याबमा सामानहरू हुनुपर्छ र लाइब्रेरीमा चाहिँ पठन पाठनका चाहिँ सम्पूर्ण पुस्तकहरू उपलब्ध गराइनुपर्छ र लाइब्रेरीमा चाहिँ एउटा छुट्टै लाइब्रेरियनहरूको व्यवस्था हुनुपर्छ भन्ने खालको जुन विद्यार्थीको आधारभूत आवश्यकताहरू छन्, यो आधारभूत आवश्यकताहरू चाहिँ विश्वविद्यालयमा इन्जिनियरिङ संघ स्थापना भएको 5 वर्षसम्म पनि अहिलेसम्म पनि उपलब्ध गराउनतर्फ कुनै पनि चाहिँ चासो नदिएको।
अर्का विद्यार्थी रामचन्द्र भण्डारीले उज्जवल भविष्य बोकेर विश्वविद्यालयमा इन्जिनियरिङ संकायमा पढ्न आएको तर विश्वविद्यालयमा पढाइ हुन नसकेको भन्दै दुःखी सपोक्नुभयो। उहाँले आफूहरूको मागप्रति भिसी र रजिस्ट्रार गम्भीर नभएको भन्दै आफूहरूले आमरण अनसन सुरु गरेको बताउनुभयो।
सर, हाम्रो यो बारम्बार आन्दोलन भयो, बिचमा पनि 15-16 दिन आज भइसक्यो, होइन, भइसके तापनि भिसी रजिस्ट्रारले चाहिँ वास्ता नगरेको र पहिला आएर सिधै भिसी रजिस्ट्रार काठमाडौँ गएको, पहिला त्यसपछि आएर सिधै विश्वविद्यालयको मेनमा गुन्डागर्दी र पुलिसको दमनले ताला फोडेको वार्तामा नबसेर ऊ मागहरू पुरा गर्छौँ भनेर वार्ता कमिटी तयार गर्नुभयो। हिजो चाहिँ वार्ता बस्दा बस्दै वार्ता कमिटीहरूले चाहिँ बिचबाटै वार्ताबाटै भागेर गएको अवस्था छ, होइन।
इन्जिनियरिङ संकायका विद्यार्थीहरूले संकायका विश्वविद्यालय प्रशासनले वास्ता नगरेको, दक्ष तथा अनुभवी शिक्षकको व्यवस्थापन गर्न नसकेको र पैसा कमाउने ठाउँको रूपमा मात्रै लिने गरेको विद्यार्थीहरूले आरोप लगाएका छन्। उनीहरूले लाइब्रेरी पर्याप्त पुस्तक उपलब्ध गराउनुपर्ने, छुट्टै लाइब्रेरियनको व्यवस्था गर्नुपर्ने, सम्पूर्ण विषयको विषयगत शिक्षकको उचित व्यवस्थापन गर्नुपर्ने माग राखेका छन्।
भरि खबरमा खबरहरूको सिलसिला छिमेक छेरोफेरो लगायतका खबरहरू बाँकी नै छन्। आदिलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अब अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। यति बेलासम्म हामीले जिल्ला समन्वय समिति सुर्खेतको भूमिका नीतिमै स्पष्ट गर्नुपर्ने कर्णाली प्रदेशका सांसदहरूको माग, जुम्ला मानसन र डाक्टर केसीको अवस्था गम्भीर भएपछि अस्पताल पुर्याइयो लगायतका खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतिर। कर्णाली प्रदेश विपद व्यवस्थापन समितिले विपद व्यवस्थापन कार्ययोजना 2075 पारित गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्री एवं समितिका अध्यक्ष नरेश भण्डारीको अध्यक्षतामा बसेको समितिको बैठकले पारित गरिएको कार्ययोजनामा विपदको न्यूनीकरण, पूर्व तयारी, खोज तथा उद्धार, राहत र पुनस्थापनाका विभिन्न क्रियाकलापहरू उल्लेख गरिएको छ। समितिले भूक्षय तथा पहिरो न्यूनीकरण गर्न सड़क गुरी योजना तयार पारी वातावरणीय प्रभाव मूल्याङ्कन समेत गरी कार्यान्वयन गर्ने जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र त्यस्ता स्थानमा बस्ती बस्न नदिने व्यवस्था मिलाउने पनि जनाएको छ। यस्तै मानव बस्ती किनाराका जोखिमयुक्त स्थानमा तटबन्ध तथा टेवा पर्खाल लगाई सुरक्षित बनाउने प्रदेश स्तरमा विपद व्यवस्थापन प्राधिकरण गठन गर्न पहल गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ। विपदका दृष्टिले जोखिमयुक्त स्थानहरूको पहिचान गर्ने विपदका समयमा प्रयोग हुने अस्थायी आश्रय स्थल आकस्मिक उपचार केन्द्र पहिचान गरी प्रदेश जिल्ला र स्थानीय तहमा विपद पूर्व तयारी तथा प्रतिकार योजना निर्माण गर्ने पनि कार्ययोजनामा उल्लेख गरिएको छ। यस्तै प्रदेश जिल्ला र स्थानीय तहमा राहत सामग्री भण्डारणका लागि वेयर हाउसको निर्माण र विपद व्यवस्थापनका लागि सुर्खेत विमानस्थलमा 24 घण्टा हेलिकप्टर तयारी अवस्थामा राख्ने पनि कार्ययोजनामा उल्लेख गरिएको छ। असार 15 गतेदेखि 20 गतेसम्म मुलुकका विभिन्न जिल्लामा आएको बाढी र पहिरोमा परि 26 जनाको ज्यान गएको र 2 जना बेपत्ता भएको गृह मन्त्रालयले पुष्टि गरेको छ। प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रामबहादुर थापाले पछिल्ला केही दिनको बाढी र पहिरोले पुर्याएको क्षतिको विवरण दिँदै 15 गतेदेखि हिजोसम्म 26 जनाले ज्यान गुमाएको बताउनु भएको हो। बाँकेमा 4, रोल्पामा 3, बर्दियामा 1, दाङमा 1, कैलालीमा 1 गरी 1 जनाको बाढी पहिरोमा पनि ज्यान गएको छ। गृहमन्त्री थापाले बाढी प्रभावित स्थानमा तत्काल राहत र उद्धारको काम सुरु गरिसकेको दावी पनि गर्नुभएको छ। बाढी प्रभावितको राहत र उद्धारका लागि आवश्यक बजेट विनियोजन गरी जोखिमयुक्त स्थान पहिचान गरी राहत पुर्याउने काम भइरहेको पनि गृहमन्त्री थापाले संसदलाई जानकारी गराउनु भएको छ।
छाउगोठमा बसिरहेको बेला पश्चिम सुर्खेतमा एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। पश्चिम सुर्खेतको ब्राहताल गाउँपालिकाका 15 वर्षीय किशोरीलाई स्थानीय 3 किशोरले सामूहिक रूपमा बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। छाउगोठमा सुतिरहेकी किशोरीलाई सोमबार राति 12 बजेतिर स्थानीय 3 जना युवकले बलात्कार गरेको प्रहरीले आरोप लगाएको छ। 3 जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको सुर्खेत प्रहरीले जनाएको छ। उनीहरूलाई आज सार्वजनिक गरिने सुर्खेत प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो। पीडित महिलासँगै अर्को 1 जना महिला पनि रहेकाले उनीहरूसँग शङ्कास्पद भएको भन्दै 3 जनालाई राखेर छलफलको लागि थप प्रहरीले अनुसन्धान थालेको बताउनु भएको छ। प्रहरीले यसअघि पनि पश्चिम सुर्खेतकै बाबिया चौरमा बलात्कारको आरोपमा अर्का 1 जना व्यक्तिलाई पक्राउ गरेको थियो।
नेपालका सबै नदीका बेसिन योजना आगामी 3 वर्षभित्रमा तयार गर्ने लक्ष्यसहित राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ। नदीका बेसिन योजनाले जलविद्युत सिँचाइ तथा अन्य प्रजनका लागि के कति कुन तरिकाबाट पानीको उपयोग गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिने जनाइएको छ। नदी बेसिन योजना तयार पार्दा स्थानीय समुदायको ग्रास्थ प्रयोग सिँचाइ धार्मिक सांस्कृतिक प्रयोग र अन्य विद्यमान जल उपयोगलाई ध्यान दिइने मस्यौदामा उल्लेख गरिएको छ। ठुला जलविद्युत सिँचाइ तथा खानेपानी तथा ढल निकास आयोजनाका लागि केन्द्र मझौला जलविद्युत तथा सिँचाइ आयोजना प्रदेश र साना जलविद्युत तथा सिँचाइ आयोजनाका लागि स्थानीय तहबाट उत्पादन अनुमति पत्र जारी गरिने व्यवस्था मस्यौदाले गरेको छ। 50 मेगावाट भन्दा बढी जडित क्षमताका जलविद्युत आयोजना ठुला र योभन्दा कम तर 1 मेगावाट भन्दा बढी जडित क्षमता भएका जलविद्युत आयोजनालाई मझौला र 1 वा योभन्दा कम जडित क्षमता भएका जलविद्युत आयोजनालाई साना जलविद्युत आयोजनाका रूपमा वर्गीकरण गरिएको छ। बाढी पहिरो डुबान र नियन्त्रण व्यवस्थापन नदी कटान नियन्त्रण तथा उद्धार कार्यको जिम्मेवारी प्रदेश र स्थानीय तहको हुने तर यी निकायबाट नियन्त्रण बाहिरको सङ्कटकालीन अवस्था आइपरेमा केन्द्रले प्रदेश र स्थानीय तहलाई सघाउने पनि मसुदामा उल्लेख गरिएको छ। बाढी पहिरो नियन्त्रण सम्बन्धी कार्यको सर्वेक्षण योजना र तर्जुमा डिजाइनका कानुन एवं मर्मत सम्हारको विधि आदि प्राविधिक सम्बन्धी विषयका मापदण्ड केन्द्रबाट लागू गरिने गरी कार्ययोजना तयार पारिएको छ। ठुला तथा मझौला नदी नियन्त्रणमा प्रदेश साना नदी नियन्त्रणमा स्थानीय तह र पहिरो नियन्त्रण सबै स्थानीय तहबाट हुने व्यवस्था पनि मसुदामा गरिएको छ। दाङमा ट्र्याक्टरको ठक्करबाट 1 जना साइकल यात्रीको ज्यान गएको छ। गडुवा गाउँपालिका 4 का 56 वर्षीय रामलाल चौधरीको ट्र्याक्टरको ठक्करबाट ज्यान गएको प्रहरीले जनाएको छ। र 370 नम्बरको ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते हुनुभएका चौधरीको उपचारका लागि दाम को लमैतर्फ लैजाने गर्दा हिजो बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। उता वर्षाका कारण चार दिनसम्म बन्द रहेको डुल्पाको जुफाल विमानस्थल हिजोदेखि सञ्चालनमा आएको छ। वर्षाका कारण बादल र कुहिरोले अवरुद्ध रहेको नेपालगंज डुल्पाको हवाई मार्गमा बादल फाटेर आकाश खुलेपछि विमान सञ्चालनमा आएको जुफाल स्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ। हिजो समीट एयरले उडान गरे पनि तारा सितारा नेपाल एयरलाइन्सले पनि उडान गरेनन्। जुफाल विमानस्थलमा तारा समीट नेपाल वायुसेवा निगम लगायतका सरकारी तथा निजी विमान कम्पनीले उडान बढ्दै आएका छन्। डोल्पा सदरमुकाम दुनै अझै राष्ट्रिय सड़क सञ्जालमा नजोडिएकाले जिल्ला बाहिर आवजावत गर्नेदेखि दैनिक उपभोग्य वस्तुको ढुवानीका लागि समेत हवाई जहाजकै भर पर्नुपर्ने बाध्यता रहेको छ। भोलि खबरमा खबरहरूको सिलसिला अझै जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँहरूले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। यति बेलासम्म हामीले आफूहरूको माग सम्बोधन नभएको भन्दै मध्यपश्चिम विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीले आमरण अनसन थाले। जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल पुर्याइयो लगायतका खबरहरू प्रस्तुत गर्यो। अब लागौं बाँकी खबरतिर र बाँकी खबरमा सोझै विदेशको खबर। इन्डोनेसियाको एक सामुद्रिक तटमा फेरि डुङ्गा डुब्दा 29 जनाको ज्यान गएको छ भने 31 जना हराएका छन्। सुलावेसी टापु नजिक रहेको सामुद्रिक तटमा एउटा फेरि दुर्घटनामा भएको सरकारी अधिकारीहरूले जनाएका छन्। प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरूले प्रहरीसहित ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको जनाएका छन्। हराएकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना अत्यन्तै कम रहेको अधिकारीहरूको भनाइ छ। 2 हप्ता मात्र अघि पनि सुमात्रा टापु नजिकै भएको यस्तै फेरि दुर्घटनामा 160 जना हराएका छन्।
रसियामा जारी विश्वकप फुटबलको प्रतियोगितामा क्वार्टर फाइनल समीकरण पूरा भएको छ। प्री क्वार्टर फाइनलका खेल सकिएसँगै प्रतियोगिताको क्वार्टर फाइनल समीकरण तय भएको हो। पहिलो क्वार्टर फाइनलमा भोलि शुक्रबार बेलुकी 7:45 उरुग्वे र फ्रान्स तथा राति 12:15 ब्राजिल र बेल्जियम आमुन्ने सामुन्ने हुनेछन्। यी दुई खेलका विजेता टोली सेमी फाइनलमा भिड्नेछन्। यसै गरी 23 गते शनिबार बेलुकी 7:45 स्विडेन र इङ्ल्यान्ड भिड्दा राति 12:15 रुस र क्रोएसिया बीचको खेल हुनेछ। यस्तै दुई खेलका विजेता टोली सेमी फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। खेल तालिका अनुसार उरुग्वे फ्रान्स ब्राजिल र बेल्जियम मध्ये एउटा टोली फाइनलमा पुग्नेछ भने इङ्ल्यान्ड स्विडेन रसिया र क्रोएसिया मध्ये एक टोली फाइनलमा जानेछ।
विश्वकपमा क्वार्टर फाइनल प्रवेश गर्ने 8 टोलीको टुङ्गो लागेसँगै सर्वाधिक गोलकर्ताले पाउने गोल्डन बुटको चर्चा पनि चुलिन थालेको छ। विश्वकपमा उपाधि कसले जित्छ भन्ने अड्कलबाजीका साथै गोल्डन बुट र सर्वोत्कृष्ट खेलाडीलाई दिइने गोल्डन बलको बारेमा पनि चर्चा र उत्सुकता बढेको छ। गोल्डन बुटको दौड़मा भने यसपटक इङ्ल्यान्डका कप्तान ह्यारी केन सबैभन्दा अगाडि रहनु भएको छ। जारी विश्वकपमा 6 गोल गरिसक्नुभएका उहाँ गोल्डन बुटका लागि अग्रपन्तीमा रहनुभएको छ। 6 गोल गर्नुभएका केनले 3 गोल भने पेनाल्टी मार्फत गर्नुभएको छ। गोल्डन बुटको दौडमा उहाँलाई बेल्जियमका रोमेलु लुकाकुले पछ्याइरहनु भएको छ। उहाँले 4 गोल गर्नुभएको छ। समूह चरणको पहिलो खेलमा स्पेन विरुद्ध ह्याट्रिक गर्नुभएका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको समान 4 गोल भए पनि उहाँको टोली प्रतियोगिताबाट बाहिरिएकाले उहाँ गोल्डन बुटको दौड़बाट पनि बाहिरिनु भएको छ। पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेको छ। 3 गोल गर्नुभएका उरुग्वेका डिफेन्स एडिनसन कावानी रुसका डेनिस चेरिसेभ र आर्टेम डिजुवा तथा फ्रान्सका किलेन एम्बापे पनि गोल्डन बुटको दौड़मा कायमै रहनु भएको छ।
भेरी खबरको अन्तिममा लागौं। अब केही खेल खबरतर्फ। सुर्खेतको वीरेन्द्रनगरमा जारी अन्तर विद्यालय फुटबल प्रतियोगितामा सैनिक आवासीय विद्यालयले विजयी शुरूआत गरेको छ। हिजो भएको खेलमा सैनिक आवासीय विद्यालयले श्रीकृष्ण माध्यमिक विद्यालयलाई 8-1 अन्तरले पराजित गरेको हो। अखिल नेपाल फुटबल संघ एन्फाको कार्यक्रम अनुसार गत 16 गतिदेखि प्रतियोगिता शुरू भएको हो। आज कोपिला भ्याली स्कूल र सिलेन प्याडेस तथा लालीगुराँस मावि रामघाट र आनन्द मावि गुस्टाबीच खेल हुनेछ। सुर्खेतका 18 विद्यालय प्रतियोगितामा सहभागिता जनाएका छन्।
विभागीय टोली आर्मी र ब्रिगेड बोयज क्लबले तेस्रो ललित मेमोरियल युथ एटिन च्याम्पियनसिपको उपाधिका लागि भिड्ने भएका छन्। एन्फा कम्प्लेक्स 7 बाटोमा भएको सेमी फाइनलमा आर्मीले हाई लाइफ मोरङ एफसीलाई 2-1 र बीबीसीले फ्रेन्ड्स क्लबलाई पेनाल्टी सुटआउटमा 4-2 पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्। अजय मण्डलले सुरुमै आत्महत्या गोल गर्दा मोरङ पछाडि पर्न परेको हो। यसले आर्मीलाई 10 मिनटमा अग्रता दिलाउन पुग्यो। मनिष थापाको गोलमा मोरङले 55 मिनटमा खेल बराबरीमा ल्याए। शेसेङहाङ आङदम्बेले इन्जुरी टाइममा गोल गर्दै 2 च्याम्पियन आर्मीलाई विजयी गराउनुभयो। बीबीसी र फ्रेन्ड्स बीचको अर्को सेमी फाइनल खेल निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि थप गरिएको समयमा पनि गोल नहुँदा पेनाल्टी सुटआउटबाट हुने भए पेनाल्टी सुटआउटबाट नतिजा टुङ्गो लगाइएको। फाइनल खेल भोलि हुने जनाइएको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदाउन गेलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
पश्चिम सुर्खेतमा छाउगोटमा रहेका किशोरीलाई बलात्कार गरेको आरोपमा 3 पक्राउ, अनुसन्धान जारी।
जुम्लामा अनसन र डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल पुर्याइयो। केसीले अनसन बस्न हतार गरेको गृहमन्त्री थापाको भनाई।
आफूहरूको माको सम्बोधन नभएको भन्दै मध्य पश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीहरूले आमरण अनसन थाले।
र सुर्खेतको वीरनगरमा जारी अन्तर्विद्यालय फुटबल प्रतियोगितामा सैनिक आवासीय विद्यालय विजयी। आज 2 खेल हुँदै हस्त अहिलेलाई बिहानको भेरी खबर सकियो। अहिले 8 भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेला सम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै मधुबन विशिर केशव ढकाल विदा हुन्छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।